سنیچر 31 جنوری کے سیربین کے ساتھ جعفر ازبی کا سلام قبول کیجیے۔ پاکستان کے شہر شکارپور کی مسجد پر بم حملے میں ہلاک ہونے والے 61 افراد کی تدفین، صوبہ سندھ میں سوگ، پولیس سربراہ نے حملے کو خودکش قرار دیا۔
ایکسپلوزیو استعمال کیا گیا، بال بیئرنگ استعمال ہوئے، باقی جگہوں پہ بھی واقعات ہوئے، ان میں بھی یہ سیم ٹیکٹ استعمال کیا گیا۔
تفصیلات عالمی خبروں کے بعد۔
یہ بی بی سی اردو سروس ہے، سارا حسن سے خبریں سنیے۔ پاکستان کے صوبہ سندھ کے پولیس کے سربراہ غلام حیدر جمالی نے بتایا ہے کہ شکارپور میں گزشتہ روز ہونے والے بم دھماکہ خودکش تھا۔ وزیراعلی قائم علی شاہ نے شکارپور کے ضلعی اور سیکیورٹی حکام سے ملاقاتیں کی اور ابتدائی تحقیقات کے نتیجے میں ایس ایچ او سمیت 2 پولیس اہلکاروں کو معطل کر دیا گیا ہے، جبکہ سیکیورٹی پر مامور 1 اہلکار کو حراست میں بھی لیا گیا۔ دھماکے میں ہلاک ہونے والوں کی تدفین کر دی گئی ہے۔ سندھ بھر میں آج کاروبار بند رہا اور سوگ تھا۔ شکارپور میں امام بارگاہ کے دھماکے میں 61 افراد کی ہلاکت کے خلاف ملک بھر کی شیعہ تنظیموں نے احتجاج کیا۔ مجلس بیعت المسلمین نے کراچی میں دھرنا بھی دیا۔ تنظیم کے جنرل سیکرٹری علامہ مبشر حسین نے دھرنے کے شرکاء سے خطاب کرتے ہوئے کہا،
ہمارا صرف ایک ہی مطالبہ ہے کہ پاک فوج پورے سندھ میں بلکہ کراچی سے لے کر پشاور تک، گلگت بلتستان تک آپریشن ضرب عضب کا آغاز کرے، تاکہ ان پاکستان، اسلام اور انسانیت کے دشمنوں کو پاکستان سے ختم کیا جا سکے۔
مجلس بیعت المسلمین کے سیکرٹری جنرل۔ پاکستان کے وزیر اعظم نواز شریف کا کہنا ہے کہ دہشت گردی کے خلاف جنگ ہمیں جیتنا ہے۔ دہشت گردی کے خاتمے کی خصوصی فورس کے پہلے دستے کی پاسنگ آؤٹ پریڈ لاہور میں ہوئی۔ لاہور سے عدل اکرام۔
انسداد دہشت گردی فورس کے پہلے بیچ میں 16 خواتین سمیت 421 اہلکاروں نے تربیت مکمل کی۔
کمانڈرز کے بعد کاؤنٹر ٹیررزم فورس کے دستے پریڈ گراؤنڈ میں داخل ہو رہے ہیں۔
وزیر اعظم کا کہنا تھا کہ دہشت گردی کے حوالے سے آج ملک کو جن مسائل کا سامنا ہے، اس کے لیے ایسی ہی اعلیٰ تربیت یافتہ فورس کی ضرورت ہے، تاکہ ملک بھر سے دہشت گردی کا مکمل خاتمہ کیا جا سکے۔
فوج کے سربراہ جنرل راحیل شریف نے کہا ہے کہ خصوصی فوج کے قیام سے تربیتی صلاحیتوں میں اضافہ ہوا ہے اور تربیت کا یہ پروگرام پورے ملک میں پھیلایا جائے گا۔ صوبہ بلوچستان کے ضلع گوادر کے علاقے پسنی میں خوزدار کے ڈی پی او کے قافلے پر نامعلوم افراد نے حملہ کیا۔ لیوز اہلکار نے بتایا کہ اس حملے میں خوزدار کے ڈی پی او محفوظ رہے، لیکن پولیس کے 2 اہلکار ہلاک ہوئے ہیں اور 1 زخمی بھی ہیں۔ حملے میں پولیس فورس کی گاڑی کو بھی بہت نقصان پہنچا۔ اس حملے کی ذمہ داری کالعدم بلوچستان لیبریشن فرنٹ نے قبول کی ہے۔ ادھر کوئٹہ میں قانون نافذ کرنے والے اداروں نے چھاپوں کے دوران 260 مشکوک افراد کو گرفتار بھی کیا ہے۔ پاکستان میں پیٹرول کی قیمت میں مزید 7.99 روپے فی لیٹر کمی کی گئی ہے، جس کے بعد پیٹرول کی نئی قیمت 70.29 روپے فی لیٹر ہو گئی ہے۔ اس کمی کے بعد پیٹرول سی این جی سے بھی سستا ہو گیا ہے۔ اس کے علاوہ ہائی سپیڈ ڈیزل مٹی کے تیل کی قیمتوں میں بھی کمی کا اعلان کیا گیا ہے۔ نئی قیمتوں کا اطلاق 1 فروری سے ہوگا۔ وزیر اعظم نے کہا ہے کہ پیٹرول کی قیمتوں میں کمی سے حکومت کو سیلز ٹیکس کی مد میں بھاری نقصان اٹھانا پڑ رہا ہے۔
کم ہونی تھی قیمتیں 10.75 روپے پیٹرول کی، لیکن ہم نے اس کو 8 روپے اس لیے رکھا ہے، جیسے جیسی قیمتیں نیچے آئی ہیں سیلز ٹیکس کی جو مد میں ریونیو جو آتے تھے کم ہو گئے۔ 68 بلین کے لاسز ہمیں اس میں برداشت کرنے پڑیں گے۔
وزیر اعظم نواز شریف۔ مصر کی ایک عدالت نے فلسطینی تنظیم حماس کے عسکری دھڑے کو قلعدم قرار دیا ہے۔ حماس کی غزہ میں حماس کی اکثریت ہے اور یہ دہشت گرد تنظیموں کی فہرست میں شامل ہے۔ مصر کے حکام نے الزام عائد کیا ہے کہ حماس شمالی علاقے سینا میں اسلحہ سمگل کر رہا ہے، جبکہ مصر شدت پسندی کے خلاف جنگ لڑ رہا ہے۔ عدالت کا یہ فیصلہ ایک ایسے موقع پر سامنے آیا ہے جب چند دن قبل ہی سرائے سینا میں اسلامی شدت پسندوں نے پولیس اور فوج کو نشانہ بنایا۔ اس حملے میں کم سے کم 30 افراد ہلاک ہوئے تھے۔ حماس نے عدالت کے فیصلے کو مسترد کرتے ہوئے اسے سیاسی قرار دیا ہے۔ بھارت نے طویل فاصلے تک مارک کرنے والے جوہری میزائل اگنی 5 کا موبائل لانچر کی مدد سے کامیاب تجربہ کیا۔ تفصیل بتا رہے ہیں طاہر عمران۔
یہ میزائل بھارت کے دفاعی تحقیق اور ترقی کے ادارے نے تیار کیا ہے اور اس کا تازہ ترین تجربہ ریاست اڑیسہ کے ساحل سے دور ایک جزیرے پر کیا گیا۔ اگنی 5 میزائل کا یہ تیسرا تجربہ تھا، لیکن یہ پہلا موقع ہے کہ اسے ٹرک پر نصب لانچر کے ذریعے داغا گیا۔ اگنی 5 میزائل 5,000 کلومیٹر تک مار کر سکتا ہے اور یہ جوہری وار ہیڈ لے جانے کی صلاحیت رکھتا ہے۔ خبر رساں ایجنسی اے ایف پی کے مطابق موبائل لانچر سے یہ میزائل داغنے کے کامیاب تجربے کے بعد اب چین کا تمام علاقہ بھارتی میزائلوں کی زد پر آ گیا ہے۔
یوکرین کے وزیر دفاع کا کہنا ہے کہ روس مخالف باغیوں سے لڑائی کے دوران 15 یوکرینی فوجی ہلاک ہو گئے ہیں۔ وزیر دفاع نے بتایا کہ یہ لڑائی ڈبلائٹسیو میں ہوئی، جہاں باغیوں نے حکومتی دستوں کو محصور کر رکھا تھا۔ علاقے میں حالات کشیدہ ہیں، مستقل شیلنگ ہو رہی ہے، بجلی، پانی اور گرمائش کے نظام کو بھی متاثر ہوئے ہیں۔ دوسری جانب دارالحکومت کیف میں حکومت نے یہ امید ظاہر کی ہے کہ جنگ بندی کے لیے مذاکرات جلد بحال ہو جائیں گے۔ بنگلہ دیش میں حکام نے حزب مخالف کے رہنما خالدہ ضیاء کے دفاتر کی بجلی کاٹ دی ہے، جس کے بعد تمام دفاتر کی بجلی، ٹیلی فون لائن اور انٹرنیٹ کنیکشن سب کے سب منقطع ہو گئے ہیں۔ یہ بی بی سی اردو سروس ہے۔
ہمارے نامہ نگار کریا کریا گاؤں گاؤں
کے رشتے داروں نے رحیم یار خان میں لاشوں کے ہمراہ احتجاج بھی کیا۔ محمد کاظم، بی بی سی، کوئٹہ۔
جتنا کہ وہ پہلے تھا۔ شمائلہ جعفری، بی بی سی، نکیال سیکٹر، لائن آف کنٹرول۔
لیکن اس بارے میں فوجی حکام نے کوئی تفصیل جاری نہیں کی۔ عزیز اللہ خان، بی بی سی، پشاور۔
باخبر رہنے کے لیے سیر بھی ان سنا کیجیے۔
سیربینا بی بی سی اردو سروس سے سن رہے ہیں۔ کیا ابلے ہوئے انڈے کو واپس اصلی حالت میں لایا جا سکتا ہے؟ اور پاکستان میں پیٹرول، کمپریسڈ نیچرل گیس یا سی این جی سے بھی سستا کیوں اور کیسے ہو گیا؟ اگر آپ جاننا چاہیں تو بی بی سی اردو ڈاٹ کام پر آئیے۔ مگر سیربین میں آج پہلے ذکر پاکستان کے صوبہ سندھ کے شہر شکارپور کا، جہاں گزشتہ روز بم حملے کے بارے میں اب پولیس کے صوبائی سربراہ کا کہنا ہے کہ یہ مکمل طور پر ایک خودکش بم حملہ نظر آتا ہے۔ کل یعنی جمعے کی نماز کے دوران شکارپور کے علاقے لکیدر کی مسجد و امام بارگاہ کربلا محلہ میں ہونے والے اس خودکش بم حملے میں ہلاک ہونے والوں کی تعداد اب 61 ہو گئی ہے، اور آج پورے صوبے میں سوگ منایا جا رہا ہے۔ آج اس بم حملے کے خلاف شیعہ تنظیموں کی جانب سے صوبے میں ہڑتال کی جا رہی ہے، اور صوبائی دارالحکومت کراچی سمیت سندھ کے کئی شہروں میں کاروبار زندگی متاثر رہا ہے، جبکہ وکلاء نے بھی عدالتی سرگرمیوں کا بوائیکاٹ کیا ہے۔ اس حملے کے بارے میں پولیس کی تفتیش اب کسی نقطے یا نتیجے پر پہنچ سکی، اور یہ کہ کیا یہ ایک خودکش حملہ ہے یا نہیں، یہ جاننے کے لیے میں نے ذرا دیر قبل پاکستان صوبہ سندھ کے پولیس کے سربراہ آئی جی میر غلام حیدر جمالی سے بات کی۔
جی، انیشل انویسٹیگیشن جو ہم نے کنڈکٹ کیا ہے، اس سے تو جو انڈیکیشنز آ رہے ہیں اس میں یہ خودکش حملہ ہی ہے، کیونکہ حملہ آور جو ہے اس کے باڈی کے ڈفرنٹ پورشنز ہمیں ملے ہیں، اور مثلاً اس کے ٹانگیں جو ہیں وہ بھی ملی ہیں، اس کے سر کے کچھ حصے ہیں وہ بھی ملے ہیں، انگلیاں ہیں وہ بھی ملی ہیں، اور یہ ایک واحد ڈیڈ باڈی ہے جس کو کسی نے بھی کلیم نہیں کیا ہے۔ ادروائز تو شکارپور کے علاقے میں جو لوگ شہید ہوئے ہیں یا جو زخمی شہید ہوئے ہیں ان کا کلیئر کٹ پتہ پڑ گیا ہے، اور ان کے جو لواحقین ہیں وہ ان کو جو ہے وہ لے بھی گئے ہیں، ان کا تدفین بھی آد ہو چکا ہے۔ تو یہ ہے جس کی ہم تھارو پروب کر رہے ہیں، اور زیادہ یہی انڈیکیشن ہے کہ یہ خودکش حملہ ہے۔
تو جمالی صاحب، نہ ہی اس حملہ آور کی ابھی شناخت ہو سکی ہے، اور نہ ہی کسی تنظیم یا گروہ نے ابھی اس واقعے کی ذمہ داری قبول کی ہے۔
جی، ویسے تو دو تین گروپس ہیں جنہوں نے یہ ضرور کلیم کیا ہے، لیکن یہ ہے کہ کسی کے کلیم کرنے یا نقل کرنے سے جو ہے وہ حقیقت سامنے نہیں آتا۔ حقیقت وہی ہوتا ہے جو کہ ہمارے پولیس انویسٹیگیشن اور پورے پولیس پروسیس میں کنکلوڈ ہوتا ہے۔ میں آپ کو بتا دوں کہ اس کیس کا تھرو انویسٹیگیشن ہم کنڈکٹ کر رہے ہیں، تو ہم نے اس میں سینئر پولیس آفیسرز جو ہیں وہ بھی لگائے ہیں، اور کراچی سے جو سی آئی ڈی کے بیسٹ آف دا بیسٹ آفیسرز ہیں وہ بھی میں نے شکارپور بھیجے ہیں، اور وہ بھی اس کی تفتیش کر رہے ہیں۔ تو مجھے یقین ہے کہ یہ کیس ورک آؤٹ ہو جائے گا۔
جمال صاحب، آپ کہہ رہے ہیں کسی نے ذمہ داری قبول کی ہے، کچھ بتائیے گا کس نے ذمہ داری قبول کی ہے؟
دیکھیں، مختلف گروپ ہیں، جس طرح کوئی جندلا ہے وہ بھی کہتا ہے، کوئی نیا جیش اسلام نامی گروپ ہے وہ بھی کلیم کرتا ہے، اس طرح مختلف اس طرح کی چیزیں تو ضرور سامنے آئی ہیں، لیکن جہاں تک حقیقت کا تعلق ہے وہ میں نے آپ کو یہ بتایا کہ کسی گروپ کے ایکسیپٹ کرنے نہ کرنے سے ہمارے انویسٹیگیشن کا ظاہر پروسیس صرف اپنا ہے، اور وہ میرٹ پہ ہے۔ ہمیں تو پہنچنا ہے اس کے ملزموں تک، ہمیں تو پہنچنا ہے یہ ٹیررسٹ ہیں ان تک، اور انشاءاللہ یہ ٹیررسٹ جو ہیں اس میں پکڑے بھی جائیں گے اور کیفر کردار تک بھی پہنچائے۔ जी, जब इस केस के इनिशियल इन्वेस्टिगेशन हमने कंडक्ट किया तो इसमें जो शवाहिद हमारे सामने आए हैं उसमें ये है कि ये इस तरह के वाकयात जो हैं जिसमें मसलन ये एक्सप्लोसिव इस्तेमाल किया गया, बॉल बेरिंग इस्तेमाल हुए, बाकी चीजें हुई, तो ये बाकी जगहों पे भी वाकयात हुए उनमें भी ये सेम टेक इस्तेमाल किया गया।
सिंध में पुलिस के सरबरा आईजी सिंध मीर गुलाम हैदर जमाली, जिनका कहना था कि गुज़श्ता रोज शिकारपुर की मस्जिद में नमाज जुमा के दौरान होने वाले बम हमले को अब तक की इब्तदाई तफ्तीश के बाद अब पुलिस इसको एक खुदकुश हमला समझ रही है। उधर इस वाकये में हलाक होने वालों की इज्तिमाई नमाज जनाजा अदा कर दी गई है, लेकिन आज शहर शिकारपुर में क्या माहौल रहा ये बताया मुझे सहाफी निसार खोकर ने।
जी जाफर, शिकारपुर में सोग की सी कैफियत है और वहाँ पे जो कल शहीद लोग हुए हैं तमाम के तमाम की इज्तिमाई नमाज जनाजा आज अदा की गई, जिसमें मुत्तहिदा मजलिस अमल और शिया उलमा कौंसिल के मरकजी रहनुमाओं में भी शिरकत की। उसके साथ साथ सैकड़ों अफराद ने लखीदर चौक पे इमाम बारगाह के करीब ही नमाज जनाजा अदा की, जिसमें अहले तशी के साथ साथ सुन्नी मसलक के कई लोग तो सैकड़ों लोग थे वो भी शरीक हुए। वहाँ पे जो मुंतखब नुमाइंदे थे उन्होंने भी शिरकत की और जायदाद जो है जहाँ पे ये खुदकश हमला हुआ था उसकी अभी तक जो है वो सफाई नहीं कराई गई, नहीं उसको साफ किया गया है ताकि ये चीजें इस्टेब्लिश हो की जा रही है। कई अफराद कई अफसरान पुलिस अफसरान वहाँ पे आ रहे हैं सारा दिन। अभी चीफ मिनिस्टर साहब भी वजीर अला सिंध जो है कायम अली शाह वो खुद शिकारपुर पहुंचे हैं, उन्होंने एक इजलास भी किया है। तो एक पूरे शहर में ये दूसरे दिन भी सोग की सी कैफियत पड़ी हुई है और शिकारपुर समेत सिंध भर में एक सोग है।
निसार, ये जो गुज़श्ता रोज का बम हमला था क्या इसमें हलाक होने वाले सब मकामी लोग थे या बाहर से भी कुछ लोग थे जो इस वाकये का शिकार हुए हैं इस बम हमले का?
जाफर, इसमें ज्यादातर लोग तो शिकारपुर शहर के थे और शहर में ही मुख्तलिफ जो मोहल्ले हैं वहाँ पे उनकी तदफीन हुई है। चंद एक लोग जो 10 के करीब लोग बाहर के भी थे जो मुख्तलिफ कस्बे हैं वहाँ से उनकी उनका ताल्लुक है, तो उनकी नमाज जनाजा वहाँ पे अदा की गई और उनको वहाँ पे दफन किया गया है।
सहाफी निसार खोकर, जो शिकारपुर की इमाम बारगाह पर हमले के बाद आज शहर में माहौल बता रहे थे शोक का माहौल है, लेकिन सुबह सिंध में भी आज पूरे दिन शोक का माहौल रहा, हड़ताल रही, जो आलम रहा उसकी तफसील सुनिए सहाफी अली हसन से।
साले शिकारपुर के शोक में आज पूरे सूबे में मुकम्मल हड़ताल रही। कारोबार, तालीमी इदारे, पेट्रोल पंप वगैरह बंद रहे और शहरों के दरमियान ट्रांसपोर्ट भी नहीं चलाई गई। शिया तंजीमों ने इस हड़ताल की अपील की थी लेकिन बाद में तमाम सियासी, मजहबी और समाजी जमातों ने इसकी हिमायत कर दी थी। हड़ताल की वजह से कहीं से भी कोई पुरतशद्दुद वाकये की इत्तला नहीं मिली है। मजलिसे वहदतुल मुस्लिमीन के हामियों ने कराची समेत मुख्तलिफ शहरों में हाईवेज पर धरने भी दिए। कराची के धरने में खवातीन समेत लोग रात भर सड़क पर बैठे रहे। शिकारपुर में माहौल इंतहाई सोगवार था। वजीर आला सिंध आज दूसरी बार भी शिकारपुर पहुंचे, जहां शाम गए तक उन्होंने हुकाम के साथ इजलास किए। वजीर आला सिंध के मीडिया कंसल्टेंट रशीद चन्ना बताते हैं,
जो भी शिकारपुर डिस्ट्रिक्ट में या इसकी विसिनिटी में ये बात बताएगा कि इस वाकये में डायरेक्टली या इनडायरेक्टली कौन इन्वॉल्व था, कौन मेंटर था और इसमें असल कल्प्रिट तक पहुंचने में जो हेल्प आउट करेगा उसके लिए 2 करोड़ रुपए का इनाम इन्होंने अनाउंस किया है। और यहाँ की पुलिस को इन्होंने टोटल 3 महीने दिए हैं कि विद इन 3 मंथ्स जो है इस केस को डिटेक्ट करें। और ये एक किस्म की जो इंटेलिजेंस फेल्योर भी उन्होंने कहा कि ये इंटेलिजेंस फेल्योर है जो बुनियादी तौर पर नहीं होनी चाहिए थी।
वजीर आला ने सानिया शिकारपुर में मरने वाले अफराद के लिए 20-20 लाख रुपए की माली इमदाद का ऐलान भी किया है।
सहाफी अली हसन, आइए अब जरा ये जानने की कोशिश करें कि शिकारपुर जैसे पुरअमन शहर में इस पैमाने की शिद्दत पसंद कार्रवाई यानी नमाज जुमा के दौरान खुदकुश हमले के नतीजे में 61 अफराद की हलाकत का असर सूबे के सियासी और समाजी मामलात पर क्या और कितना पड़ सकता है, यही पूछा मैंने अपने साथी शाजिब जिलानी से।
जाहिर है कि जिन लोगों की जाने गई हैं उनके तो खानदान वाले जो हैं उनके लिए तो ज्यादा कर्ब है और मुश्किलात हैं, उन्हें इससे निपटना है। लेकिन जहां तक सियासी मामलात का ताल्लुक है तो ऐसा नहीं है कि इससे कोई गवर्नमेंट को कोई खतरा है या किसी को की नौकरी चली जाएगी। जैसे गवर्नमेंट ऑफ सिंध ने वहां पर 2-4 पुलिस एहलकारों को सस्पेंड किया है, इससे ज्यादा कुछ भी नहीं हुआ। तो एक तरह से ये है कि लोगों में ये समझें कि बेबसी भी है, गुस्सा भी है कि ये वाकयात मुसलसल हुए जा रहे हैं और कोई ऐसी चीज नजर नहीं आती सामने कि ये कैसे रोकेंगे।
शाज़िब, पीपल्स पार्टी का गढ़ समझा जाता है सिंध को और खासी मजबूत सूबाई हुकूमत है पीपल्स पार्टी की, क्यों मुकाबला नहीं कर पा रही शिद्दत पसंदी का?
ये अच्छा सवाल है। पाकिस्तान की उमूमी तौर पे जो भी सियासी जमातें हैं, अगर आप उनके किरदार पे नजर दौड़ाएं, तो उन्होंने इंतहा पसंदी को बिल्कुल आड़े हाथों लेने से वो गुरेज करती रही हैं, और इसकी इसका एक नतीजा ये है कि सिंध में जैसे समझा जाता है कि सूफिया की धरती है और यहाँ के लोग जो हैं वो काफी टॉलरेंट हैं, कि अब सिंध में भी जो है इंतहा पसंदी बढ़ती जा रही है और ये ज़ाहिर है कि सियासी जमातों की नाअहली है, पीपल्स पार्टी की नाअहली है कि आपको अब गली गली मोहल्ला मोहल्ला आपको ये जो फिरका वाराना तंजीमें हैं, मजहबी तंजीमें हैं जो नफरत का दर्स देते हैं, जो आपके मुसलमान भाइयों को ही वाजिबुल कत्ल करार देते हैं, कि इनकी फॉलोइंग बढ़ रही है, मदारिस की तादाद बढ़ रही है, जिसकी वजह से माशरे में अब आप देखें कि हिंदू बच्चियों को जबरदस्ती मुसलमान करने के वाकयात हों, ये तौहीन रिसालत के वाकयात हों, इनमें इजाफा हो रहा है।
शाज़िब, लेकिन जिन सियासी कुव्वतों की आप बात कर रहे हैं, पीपल्स पार्टी है, अवामी नेशनल पार्टी है, MQM है, इसके अलावा GS सिंध है, ये सब की सब सियासी कुव्वतें, हम इनको समझते हैं कि ये सब मजहबी और सख्तगीर इंतहा पसंद ख्यालात से, सोच से दूर और अवाम से जुड़ी हुई सियासी कुव्वतें हैं, क्या इनको ये एहसास नहीं है कि जिस अंदाज से शिद्दत पसंदी बढ़ रही है एक दिन इनका अपना सियासी दम घुटने लगेगा उससे?
जब आप इख्तदार में होते हैं तो आपकी अव्वलीन तरजीह ये होती है कि कुर्सी आपकी बची रहे, ताकि जो भी उस इख्तदार की वजह से आपको जाती फवायद मिल रहे हैं बस वो कंटिन्यू रहने चाहिए। ये एक अलमिया है हमारी सियासी लीडरशिप का, लेकिन साथ ही ये बात भी आप जहन में रखें कि हमारे मुल्क में जो इंतहा पसंदों और मिलिटेंट तंजीमों का कि जो ताने बाने फौजी इस्टेब्लिशमेंट के साथ रहे हैं, उन्हें एड्रेस करना होगा, क्योंकि ये मामला जो है ये बाज़ औक़ात सियासी जमातों से के या सिविलियन हुकूमतों के भी कंट्रोल से बाहर के मामलात हैं। मिसाल के तौर पर कि इतने सारे मदारिस हैं, उनकी फंडिंग कहाँ से आ रही है, उनके खिलाफ एक्शन क्यों नहीं लिया जाता, इसमें सियासी जमातें अक्सर आपको बेबस नजर आएंगी।
हमारे साथी शाज़िब जिलानी, आपको याद होगा कि डेढ़ माह कबल खैबर पख्तूनख्वा के दारुलहुकूमत पिशावर के आर्मी पब्लिक स्कूल पर शिद्दत पसंदों ने हमला करके करीबन 132 से ज्यादा बच्चों, असातिज़ा और अमले के अरकान समेत 150 के लगभग अफराद को हलाक कर दिया था। और डेढ़ माह से कम मुद्दत में भी अब शिकारपुर की मस्जिद पर खुदकुश बम हमले में 61 अफराद कत्ल कर दिए गए। तो क्या आर्मी पब्लिक स्कूल पिशावर के मकतूल बच्चों के वालदैन को इन डेढ़ माह में दहशतगर्दी के खिलाफ अपनी हुकूमत की जानिब से कुछ ठोस इकदामात दिखाई दिए, और क्या इन्हें शिकारपुर के खुदकुश बम हमले के बाद भी यह यकीन है कि पाकिस्तान की सियासी और फौजी क्यादत उनके बच्चों के कातलों को कैफरे किरदार तक पहुंचा पाएगी? हमारी साथी मापारा सफदर ने यही सब पूछा आर्मी पब्लिक स्कूल के एक मकतूल तालिबे इल्म के वालिद तुफैल खटक से।
हम तो पिछले कोई 10 साल से, बल्कि इससे भी ज्यादा, जबकि अफगान वॉर हो रहा था और उससे जो है ना हम इस किस्म के एक्सपीरियंस से गुजर रहे हैं, और हम अक्सर देखते थे कि इतने बम के धमाके में शहीद हो गए, इतने मतलब इस जगह फायरिंग के नतीजे में इतनी जगह मजहबी मुकामात के ऊपर हो रहे थे, लेकिन उसका दर्द मतलब हम मतलब महसूस करते थे लेकिन उस टाइप उतना नहीं कर सकते थे। लेकिन जिस तरह आपने बताया कि अब चूंकि हमें खुद जो ना इस बात का तजुर्बा हुआ, तो मैं कहता हूँ कि एक इंसान के लिए दुनिया में जब वो आता है तो उसके लिए सबसे बड़ा अलमिया और सबसे बड़ा दुख वो होता है जब उसके सामने और उसके बच्चों को इस तरह जो कल मतलब जो हमारे साथ हुआ बेदर्दी से कत्ल किया गया, और उसकी जो एहसास है वो मतलब मैं जानता हूँ, और मैं पूरे जितने भी इंसान एक में शहीद हुए उसकी जो पेरेंट्स है उनके एहसास को मैं अपने तनाजुर में देख सकता हूँ कि इंतहाई मतलब इंतहाई अफसोसनाक ट्रेजिडी है। लेकिन उसके बाद जो हालात हुए, हम एक्सपेक्ट कर रहे थे कि ये जो हमारे बच्चों के साथ हुआ तो उसकी वजह से कौम इकट्ठी हो गई, और हमें पूरा उम्मीद था कि गवर्नमेंट हमारे मतलब इस जब बच्चों की वजह से इकट्ठी हुई तो कौम के बेहतरीन मफाद में बेहतरीन फैसले करेंगे। पर्सनली मैं मतलब जाती तौर पर पेशावर में रिहाइश पजीर हूँ और कुछ ऐसे स्टेप नहीं देख रहा हूँ जिसकी वजह से हम मुतमईन हो जाए और हम इस बात पर भी मुतमैन हो जाए कि हमारा जो बच्चों का मुस्तकबिल है वो सिक्योर होगा।
आर्मी पब्लिक स्कूल पिशार के एक मकतूल तालिबे इल्म के वालिद तुफैल खटक। सिंध के शहर शिकारपुर की मस्जिद पर नमाज जुमा के दौरान खुदकुश बम हमला। सहाफियों, नामा निगारों, पुलिस अफसरान और अहले दानिश की राय आपने सुनी। शिद्दत पसंदी के इन बढ़ते हुए वाकयात को पाकिस्तान की हुकूमत कैसे देख रही है और सद्देबाब के लिए क्या कुछ कर सकती है, ये जानने के लिए मैंने पाकिस्तान के वफाकी वजीर इत्तलात और कानून परवेज रशीद से गुफ्तगू की।
25-30 साल की फैली बीमारी जो है उसको 45 दिनों में तो कोई भी ये तवक्को नहीं करता कि इसको खत्म किया जाएगा। इन 45 दिनों में इसके खिलाफ अज़्म जो है वो पक्का हुआ है, सिम्मत दुरुस्त हुई है, लेकिन ये नहीं कहा जा सकता कि ये वाकयात उस तसलसल से हो रहे हैं जिस तसलसल से पिछले 8-10 साल से ये हमारे हिस्से में लिख दिए गए थे। एक दिन में 3-3 वाकयात भी हो जाते थे, एक ही वक्त में 3-3 4-4 शहरों में भाई अब इस तरह के वाकयात हो जाते थे। जब से ज़र्ब अज़्म शुरू हुई है इनकी पनाहगाहें तबाह हुई हैं, इनका इंफ्रास्ट्रक्चर जो है उसको ख़त्म किया गया है, इनमें से पकड़े भी गए हैं, मारे भी गए हैं और कुछ यकीनन भाग भी गए हैं। अब जो भागे हैं उनका पीछा किया जा रहा है, तो इनकी जो ज़र्ब लगाने की कुव्वत थी वो पहले के मुकाबले में कम हुई है।
परवेज साहब, जब आप ये कहते हैं कि रद्दे अमल तो आएगा, तो क्या आपकी हुकूमत दरअसल ये कहती है कि ऐसे वाकयात के लिए जहनी तौर पर अवाम तैयार रहें, इस तरह के वाकयात होते रहेंगे, इनकी रोकथाम नहीं हो सकती?
मैंने ये तो नहीं कहा कि इस तरह की रोकथाम नहीं हो सकती, मैंने ये कहा कि इनकी रोकथाम बहुत हद तक पहले के मुकाबले में ज्यादा हुई है, ज्यादा यकसुई मिली है पाकिस्तानी कौम को और उसने अपनी सोच को भी फर्क सिमत में देखना शुरू किया है और इनके खिलाफ सारे खत्म करने में इनको वो भी कर रहे हैं। बाकी कुर्बानियां तो पाकिस्तान की कौम ने दी हैं और उसमें हमारे मसल्ला अफवाज के जवानों ने भी कुर्बानियां दी हैं, लॉ एनफोर्सिंग एजेंसी से तलक रखने वाले दूसरे लोगों ने भी कुर्बानियां दी, अफसरों ने, जवानों ने, आम शहरियों ने, पुलिस ने, रेंजर्स ने, सभी ने इसमें कुर्बानियां दी हैं। लेकिन अब इस खौफ से कि ये लोग जब हम इन्हें इनका पीछा करेंगे तो ये कोई हरकत नहीं करेंगे, अपनी तरफ से मुकाबला करने की कोशिश नहीं करेंगे, इंतकाम लेने की कोशिश नहीं करेंगे, इस खौफ के तहत तो हम अपना मुस्तकबिल तारीख नहीं कर सकते। हमें इनका मुकाबला करना है और उस मुकाबला करने की जो भी कीमत है वो कीमत हम अदा करने के लिए तैयार हैं, लेकिन इनको खत्म करने का अज़्म हमारा पहले के मुकाबले में सबका ज्यादा मजबूत है, ज्यादा पुख्ता है।
परवेज साहब, फौजी हुकूमतों के दौर में, फौजी आमरियतों के दौर में, जनरल मुशर्रफ की, जनरल जिया की हुकूमतों के दौर में यह कहा जाता था अहले दानिश और अहले फिक्र की तरफ से कि सियासी फायदे हासिल करने के लिए शिद्दत पसंदी को बढ़ावा दिया जा रहा है, लेकिन अब जो आज एक जमहूरी हुकूमत के दौर में शिद्दत पसंदी फैल रही है, बढ़ रही है, इसको क्या समझा जाए?
ये जमहूरी हुकूमत के दौर में शिद्दत पसंदी फैल और बढ़ नहीं रही, जमहूरी हुकूमत के दौर में शिद्दत पसंदी के खिलाफ कार्रवाइयां शुरू की गई हैं। ये शिद्दत पसंदी आमरियतों के दौर में पैदा हुई और उन्हीं के दौर से वर्से में मुंतकिल जमहूरी हुकूमतों को होती है।
परवेज रशीद साहब, आखिरी सवाल ये कि हमारी नामा निगारों से बात हुई है, अहले दानिश से बात हुई है, वो ये कहते हैं कि ऐसा लगता यह है कि हुकूमत में या तो ये सलाहियत नहीं है कि वो शिद्दत पसंदी पर काबू पा सके, या ये इरादा नहीं है हुकूमत का कि शिद्दत पसंदी पर काबू पाया जा सके, क्योंकि ये इतनी बड़ी चीज नहीं है कि एक रियासत के सामने कोई तंजीम या ग्रोह या कोई शख्स खड़ा होकर उसको चैलेंज कर सके और पाकिस्तान अगर चाहे तो शिद्दत पसंदी पर काबू पा सकता है। क्या इरादे की कमी है परवेज रशीद साहब हुकूमत में?
इरादे का तो इजहार उसी दिन हो गया था जब पाकिस्तान की सारी सियासी और अस्करी क्यादत एक मेज पर बैठी हुई थी और नेशनल एक्शन प्लान जो है उस इरादे का मैनिफेस्टो है, उसका इजहार है और उस पर अमल दरामद के लिए आज भी आपने देखा होगा कि लाहौर में एक जो तकरीब मनक़द हुई जिसमें पासिंग आउट परेड हुई उन नौजवानों की जिन्हें खसूसी तौर पर तरबियत दी गई है। अगर आज की हुकूमत में ये काम किया जा सकता है तो क्या पिछले 14-15 साल से जब से हम दहशतगर्दी का शिकार हैं क्यों नहीं किया गया? अगर इरादे की कोई कमी थी तो उन लोगों में तो जरूर होगी जो गुज़िश्ता 13-14 साल पहले थे, हुकूमतों में थे, लेकिन आज की हुकूमत के बारे में ये कहना दुरुस्त ना होगा जिसने आज ही अपने उन जवानों को तरबियत मुकम्मल करके मैदान अमल में भेजा है।
پاکستان کے وفاقی وزیر اطلاعات پرویز رشید. آئیے اب ذرا شکیل اختر سے یہ سنتے ہیں کہ فرقہ وارانہ جبر و تشدد کی بھارت میں کیا صورتحال ہے.
جمعہ کو ایک بار پھر دہشت گردوں نے اپنے مذہبی نظریے کی بنیاد پر پاکستان میں شیعوں کا قتل عام کیا. کئی برس سے پاکستان میں شیعوں کی مساجد، مزاروں اور محرم کے جلوسوں پر سنی دہشت گردوں کے حملوں کی خبریں آتی رہی ہیں. بھارت کے مسلمان مسلکی اور مذہبی اقلیتوں پر ان دہشت گردانہ حملوں کو بڑی کنفیوزڈ حالت میں دیکھتے رہے ہیں. بھارت کے 18 کروڑ مسلمانوں کی آبادی پورے ملک میں پھیلی ہوئی ہے اور بیشتر مقامات پر وہ ملی جلی آبادیوں میں رہتے آئے ہیں. ملک میں سنیوں کی اکثریت ہے اور پاکستان کی طرح شیعہ یہاں بھی اقلیت میں ہیں. ماضی میں یہاں بھی کبھی کبھی محرم کے جلوسوں کے دوران دونوں مسلم فرقوں میں کشیدگی پیدا ہو جاتی اور کبھی کبھی تو فساد بھی پھوٹ پڑتے. لکھنؤ میں ممکنہ ٹکراؤ کو روکنے کے لیے کئی برس سے دونوں فرقوں کے جلوسوں پر پابندی عائد ہے. یہ بھی ایک پہلو ہے کہ محرم کے دوران عزاداری میں پورے ملک میں شیعوں سے زیادہ سنیوں کی شرکت ہوتی ہے. بھارت میں سنی مسلمانوں کی اکثریت دیوبندی اور بریلوی مسلک سے وابستہ ہے اور یہ دونوں مکاتب ایک دوسرے کے اس حد تک خلاف ہیں کہ اکثر ایک دوسرے کو غیر مسلم تک قرار دیتے ہیں اور ایک دوسرے کی میتوں اور شادی بیاہ میں بھی شریک نہیں ہوتے. ان اداروں کے فتووں اور علماء کی تقاریر اور تحریروں سے شیعہ مسلک سے ان کی شدید نفرت کا اندازہ ہوتا ہے. عام مسلمان ان فتنہ پرور مذہبی اور مسلکی نفرتوں کے چنگل میں ابھی تک نہیں پھنس سکا ہے. اس کی توجہ نفرت کی تبلیغ سننے کے بجائے روزی روٹی اور موجودہ دنیا کی حقیقتوں پر مرکوز رہی ہے. بھارت دنیا کا واحد خطہ ہے جہاں شاید سب سے زیادہ مذاہب وجود میں آئے. لوگ اس حقیقت کو سمجھتے ہیں کہ مذہب کی کوئی ایک قطعی تشریح نہیں ہو سکتی. اس لیے یہاں ہندو مذہب کے کئی روپ ہیں. اسے مورتی پوجنے والے بھی ہیں اور مورتی کے مخالف بھی اور دہریے بھی. جین مذہب میں شویتامبر بھی ہیں اور دگامبر بھی. گوتم بدھ ایک تھے لیکن ان کے پیروکار مہایان، ہینیان اور وجریان میں منقسم ہیں. سکھوں میں اکالی بھی ہیں اور نرنکاری بھی. یہاں ایسے بھی لاکھوں مسلمان ہیں جن کے نام رام اور لکشمن ہیں اور وہ نماز بھی پڑھتے ہیں اور پوجا بھی کرتے ہیں. یہاں احمدی بھی مسلمان ہیں کیونکہ وہ خود کو مسلمان مانتے ہیں. گزشتہ ہفتے امریکہ کے صدر براک اوباما دلی سے جاتے جاتے یہ یاد دلا گئے کہ جو ریاست اپنے شہریوں میں مذہب کے نام پر تفریق برتتی ہے اور جو قوم مذہبی نفرت کو ہوا دیتی ہے وہ خود بکھر جاتی ہے. مذہبی دہشت گردی اور تفریق تبھی پنپتی ہے جب ریاست کسی مخصوص مذہب یا مسلک کی پشت پناہی کرنے لگتی ہے. شکیل اختر، بی بی سی، دلی.
اور اب کھیل کی خبروں کے ساتھ سبناز.
پاکستانی کرکٹ بورڈ کے سربراہ شہریار خان نے فاسٹ بولر محمد عامر کی کرکٹ میں واپسی کو خاص توجہ دینے سے متعلق کی گئی ان تمام باتوں کو مسترد کر دیا ہے جن میں یہ کہا جا رہا تھا کہ بورڈ نے باقی امور کو پس پشت ڈال کر عامر کی انٹرنیشنل کرکٹ میں واپسی کو جلد از جلد ممکن بنانے کے لیے بھرپور کوششیں کی ہیں. شہریار خان کا کہنا ہے محمد عامر پر مسلسل نظر رکھی جائے گی اور انہیں ٹیم میں اپنی جگہ برقرار رکھنے کے لیے نہ صرف پاکستانی بورڈ بلکہ آئی سی سی کے انسداد بد عنوانی یونٹ کو بھی مطمئن کرنا ہوگا. نیوزی لینڈ نے پاکستان کو ویلنگٹن میں ہونے والے پہلے ون ڈے میں 7 وکٹوں سے شکست دے دی ہے. پاکستان نے پہلے بیٹنگ کرتے ہوئے میزبان ٹیم کو 211 رنز کا ہدف دیا جو اس نے 3 وکٹوں کے نقصان پر پورا کر لیا. نیوزی لینڈ کی جانب سے راس ٹیلر اور گرانٹ ایلیٹ نے نصف سینچریاں سکور کی لیکن برینڈن میکلم 17 رنز کی مختصر اننگز کھیل کر بلاول بھٹی کی گیند پر آؤٹ ہو گئے. اس کے بعد شاہد آفریدی نے لیتھم اور مارٹن کی شراکت کو سرفراز کے ہاتھوں لیتھم کو کیچ آؤٹ کروا کے توڑ دیا. تیسری وکٹ محمد عرفان نے مارٹن کو آؤٹ کر کے حاصل کی. ایلیٹ کو نصف سینچری اور 3 وکٹوں کی آل راؤنڈ کارکردگی کی بنا پر میچ کا بہترین کھلاڑی قرار دیا گیا. امریکن ٹاپ سیڈ سرینا ولیمز نے آسٹریلین اوپن ٹینس ٹورنامنٹ میں خواتین کے سنگلز مقابلوں کا فائنل 6ویں مرتبہ جیت کر آسٹریلین اوپن چیمپئن شپ ٹائٹل جیت لیا ہے. سرینا ولیمز نے ماریا شراپووا کو 2 سیٹس میں 6-3 اور 7-6 سے شکست دی جبکہ روس کی شراپووا 11 سال میں 1 مرتبہ بھی سرینا کو ہرانے میں کامیاب نہیں ہو سکی. ملائیشیا کے شہر کوالالمپور میں جاری ایشین جونیئر اسکواش چیمپئن شپ کے پہلے سیمی فائنل میں پاکستان نے ہانگ کانگ کو 2-0 سے شکست دے کر فائنل کے لیے کوالیفائی کر لیا ہے. دوسرے سیمی فائنل میں بھارت کا مقابلہ میزبان ملائیشیا سے ہے. اسکواش چیمپئن شپ کا فائنل کل ہوگا.
خبروں کا خلاصہ سنتے ہیں سارا حسن سے.
پاکستان کے صوبہ سندھ کے ضلع شکارپور میں بم دھماکے میں ہلاک ہونے والے افراد کی تدفین کر دی گئی ہے. سندھ بھر میں آج کاروبار بند رہا اور سوگ کا سماں تھا. مصر کی عدالت نے فلسطینی تنظیم حماس کے عسکری دھڑے کو قلعدم قرار دیا ہے. بھارت نے طویل فاصلے تک مار کرنے والے جوہری میزائل اگنی فائیو کا موبائل لانچر کے ذریعے کامیاب تجربہ کیا ہے. عراق کے شمالی علاقے موصل میں دولت اسلامیہ کے جنگجوؤں نے لائبریریز کو نشانہ بنانا شروع کر دیا ہے. اسپین میں کفایت شاعری کے مخالف پادموس پارٹی کے ہزاروں حامی دارالحکومت میڈرڈ میں مظاہرے کر رہے ہیں. جرمنی کی چانسلر اینگلا مارکل نے یونان کے قرضے معاف کرنے کو یکسر مسترد کر دیا ہے, جس کے بعد یونانی حکومت کی امیدیں دم توڑ گئی ہیں. یوکرین کے حکام کا کہنا ہے کہ روس مخالف باغیوں سے لڑائی کے دوران 15 یوکرینی فوجی ہلاک ہو گئے ہیں. یہ بی بی سی اردو سروس ہے.
خبروں کا خلاصہ آپ نے سارا حسن سے سنا. سیربین آپ بی بی سی اردو سروس سے سن رہے ہیں. سیربین کا آج بڑا موضوع ہے پاکستان میں صوبہ سندھ کے شہر شکارپور کی مسجد کربلا معلہ میں جمعے کی نماز کے دوران وہ خود کش حملہ جس میں اب تک 61 افراد ہلاک ہو چکے ہیں. آئیے اب ذرا یہ جاننے کی کوشش کریں کہ شکارپور کی مسجد کا یہ خودکش بم حملہ ملک کے اہل دانش کے لیے کیا معنی رکھتا ہے. میں نے ماہر تعلیم, دانشور, سابق سرکاری افسر اور اب مسلم لیگ فنکشنل کی رکن سندھ اسمبلی مہتاب اکبر راشدی سے پوچھا کہ وہ اس حملے کے بارے میں کیا کہیں گی.
سچی بات تو یہ ہے جعفر صاحب کہ آپ جیسے سمجھ لیں کہ ہماری صورتحال تو بالکل ایسے کہ آدمی کوئی سکتے میں ہوتا ہے. سکتے میں اس لیے ہے کہ یہ جو دہشت گردی ہے وہ اب تو پورے ہماری قسمتوں میں لکھی گئی ہے. کون سا ملک کا حصہ ہے, خطہ ہے, بڑا شہر ہے جو اس کے نبردازما نہیں ہے. دا لیٹسٹ ہیڈ بین دی پشاور والا جو انسیڈنٹ, اتنا بڑا واقعہ ہو گیا کہ ہمارے بچے, معصوم بچے اس کا شکار ہوئے. لیکن جس کانٹیکسٹ میں آپ بات کر رہے ہیں سندھ کے کانٹیکسٹ میں, وہ اس لیے ہمارے لیے تکلیف دہ ہے کہ سندھ کا کلچر اپنا بالکل ایک الگ رہا ہے. اس میں ایک جو فلسفہ ہم نے اپنے بچپن سے سنا, دیکھا اور ایکسپیرینس کیا وہ یہ رہا کہ ہمارے پاس مذہب اپنی جگہ پہ ایک بہت بڑی چیز ہے, احترام کے لائق ہے. لیکن صرف ہمارا مذہب نہیں, لیکن ہر مذہب جو ہے, جس میں اگر ہندو ہے تو ہندو, کرسچن ہے تو کرسچن, اور اگر کوئی اور بھی مذہب ہے, تو اس میں ہم نے یہ دیکھا کہ ہمارے گھروں میں کبھی اس پر گفتگو نہیں ہوئی کہ ہمارے پڑوس میں کون رہتا ہے جو ہندو ہے تو اس کے ساتھ کبھی ہمیں دوسرا سلوک کرنا ہے. اگر اسلام میں بھی جو دوسرے مسلک ہیں وہ بھی اگر رہتے ہیں تو اس کا احترام کرنا ہے. ہم نے یہ سیکھا. ہم نے اپنے پڑوس میں جب کہیں دیوالی ہوئی تو ان کی طرف سے ہمیں جو مٹھائی آئی ہم نے وہ بھی کھائی, اور جب شب برات پہ ہمارے گھر میں چراغ جلے تو پڑوسیوں نے آ کے ہمیں مبارکباد دی اور وہ ہندو ہوتے تھے. ہم نے یہ بھی دیکھا کہ ہمارے ایک چھوٹے سے گاؤں نوندیروں میں ایک کرسچن نرس جو رہتی تھی اور وہ تھی, تو اس کو پورا گاؤں احترام کی نظر سے دیکھتا تھا ایک نرس کو جو کرسچن تھی. لیکن ہم نے کبھی یہ نہیں سوچا کہ اس کا مذہب ہم سے الگ ہے تو ہمارا سلوک اس سے الگ ہونی چاہیے.
تو مہتاب اکبر راشدی صاحبہ, پھر یہ صوفیہ کرام کی درگاہوں کی موسیقی, مندر, محلے, سندھ کا پرامن ماحول جس کا آپ تذکرہ کر رہی ہیں, وہ اچانک بارود کی گھن گھرج میں کیسے تبدیل ہو گیا؟ کیا لوگوں کو احساس نہیں ہوا؟ کیا یہ آہستہ آہستہ ہوا, ایک دم ہوا, کیسے ہوا یہ؟
میرا خیال ہے یہ ایک دم سے ہوا ہے, اور اس کی وجہ یہ ہے کہ جو یہ صوفیاء کرام اور اولیاء اللہ کی جو تعلیمات تھیں وہ ہم نے اب صرف دکھاوے کے لیے چھوڑ دی ہیں. جب کوئی عرس ہوتا ہے, شاہ عبداللطیف بھٹائی کا, شاہ عنایت صوفی شہید کا یا شہباز قلندر کا, تو وہاں ہم رسمن جاتے ہیں, چادریں چڑھاتے ہیں اور اتنا ایک دکھاوا کرتے ہیں اور بات ختم. لوگ جاتے ہیں, وہ دھمالوں پہ ناچتے ہیں, لیکن ان کی جو اصلی تعلیمات ہیں ہم نے ان تعلیمات کو کسی بھی صورت لوگوں تک پہنچایا نہیں ہے. ایک تو تعلیم کی کمی ہے, لوگوں تک وہ بات ہی نہیں پہنچتی. جب ہم اسلام کی تعلیم کو نہ پہنچا پائے تو وہ جو اسلام کی تعلیم کو لوگوں تک پہنچانے آئے تھے, ہم ان کی تعلیم کی کیا حیثیت سمجھتے ہیں؟ تو روایتیں جو ہماری رہی ہیں وہ روایتیں ختم ہو گئی ہیں اور ہم اب صرف دکھاوے میں پڑ گئے ہیں. دوسری بات جو ہم دیکھ رہے ہیں اوور دا ایئرز, اور کل سینیٹ میں اس پر تو جی واک آؤٹ ہو گیا کہ آپ مدرسوں کا نام کیوں لیتے ہیں, یہ جو چیزیں ہیں اس کی بات, حقیقت کو حقیقت نہیں کہہ رہے ہیں, جو غلطی ہے غلطی کو نہیں مان رہے ہیں. جس چیز کو ہمیں ایڈریس کرنا ہے وہ ہم نہیں کر رہے ہیں. جب ہم نہیں کریں گے تو صورتحال یہی ہے جو ہم سامنے پیش آ رہی ہے. हमें ये हमने ये देखा है कि खुसूसन शिकारपुर जो शहर बसा था उसमें ज्यादातर जो कंट्रीब्यूशन वो हिंदुओं का रहा है, लेकिन हिंदुओं ने कभी भी मुसलमान और हिंदू की तफरीक नहीं हुई। वहां पर एक अस्पताल है ताराचंद हॉस्पिटल, जब ताराचंद ने वो हॉस्पिटल बनाया तो अपने उनके जो नाम था ताराचंद वो उसने अस्पताल के सहन में नीचे लिखवाया और उसने ये कहा ह्यूमिलिटी यानी आजजी कि हर आने वाला जो है वो मेरे नाम के ऊपर से गुजर के जाए, अपने कदमों से मेरा नाम रोनता गुजरे और ये मेरा अमल अल्लाह को कबूल हो, जो भी उनका ईमान था।
लेकिन सूबे की सारी ही सियासी कुव्वतें अगर हम उनकी बात करें, पीपल्स पार्टी की बात करें, एमक्यूएम की बात करें, अवामी नेशनल पार्टी की बात करें, जीएस सिंध की बात करें, इनको एहसास नहीं हो रहा कि जिस तरह का माहौल बन रहा है वो एक दिन खुद इनके लिए सियासी दम घुटने का बाइस बन जाएगा?
जी उनको एहसास होना चाहिए और हो भी रहा है, लेकिन मेरा ख्याल है कि कोई चीज उनको अभी इससे रोकने को तैयार नहीं है। आप जब इख्तदार में होते हैं तो आपको हर चीज अच्छी नजर आती है क्योंकि आप डायरेक्ट उसको फेस नहीं कर रहे हैं, लेकिन जब आप इख्तदार में नहीं होते हैं तो हकायक आपके सामने बिल्कुल खुले सामने आ जाते हैं। अब वो कब इनके सामने कब आएंगी चीज, तब तक तो बहुत देर हो जाएगी।
एक सवाल ये बनता है कि अहले फिक्र और अहले दानिश, आप जैसे पढ़े लिखे लोग, पढ़ा लिखा तबका, वो इस सारी सूरत हाल को कैसे देख रहा है?
तशवीश से देख रहा है, नाउम्मीदी से देख रहा है, सवाल भी कर रहा है। मैं असेंबली में बैठती हूँ, सवाल भी पूछती हूँ, जवाब हमें इस तरह के ही मिलते हैं कि जी 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 बिल्कुल सही है, लेकिन हमने ये किया, लेकिन हम ये करेंगे 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 करेंगे, गी गा गो वाली बात हो जाती है, लेकिन हमें कोई सामने चीज नजर नहीं आती। बहुत तशवीश का आलम है।
सुबह सिंध की रुकन असेंबली मेहताब अकबर रश्दी शिकारपुर के बम हमले पर अपनी राय का इजहार कर रही थी। भारत चलते हैं जहां दूर तक मार्क करने वाले अग्नि मिसाइल को पहली मर्तबा मोबाइल लॉन्चर से दागने का तजुर्बा किया गया है। यह मिसाइल भारत से चीन के किसी भी इलाके को निशाना बना सकता है। अग्नि मिसाइल के मोबाइल लॉन्चर से दागे जाने या फायर करने के तजुर्बे से भारत को किस किस्म का फायदा होगा, ये जानने के लिए हमारी साथी महपारा सफदर ने दिल्ली में दिफाई उमूर के माहिर राहुल बेदी से बात की।
ये अग्नि 5 जो है ये पहली बार कैनिस्टर मोबाइल लॉन्चर से फायर की गई है। पहले इसका 2013 में इसकी मोबाइल लॉन्चर से फायरिंग हुई थी, मगर ये कैनिस्टर मोबाइल लॉन्च हुआ है आज। इसका ये मतलब है कि ये मिसाइल की जो फ्लेक्सिबिलिटी है, ये मिसाइल जो चलाने में आसानी होगी, कहीं से भी ये फायर हो सकती है, ट्रक से फायर हो सकती है, रेल लॉन्चर से फायर हो सकती है, और इसको एक फिक्स्ड अपना साइलो नहीं चाहिए, फिक्स्ड बेस नहीं चाहिए, ये कहीं से भी फायर हो सकती है। तो ये कैनिस्टर लॉन्च का ये मतलब है और ये पहली बार है कि ये कैनिस्टर लॉन्च से फायर हुई है और अभी 3 या 4 और फायरिंग्स होगी इसकी, टेस्ट फायरिंग, उसके बाद इसकी सीरीज प्रोडक्शन शुरू होगी और फिर इंडक्शन होगी।
तो भारत के नुक्ते निगाह से ये कितनी बड़ी कामयाबी है और इससे कितने ज्यादा दिफाई फवायद हासिल होंगे और कितना जखीरा है भारत के पास या अभी इस पर काम होगा, इसकी प्रोडक्शन अभी शुरू होगी?
देखिए अग्नि एक सीरीज है मिसाइल की, अग्नि 1 से लेके अग्नि 5 तक, और अग्नि 1 लगभग 700 किलोमीटर की उसकी रेंज है और अग्नि 5 जो आज फायर हुई है उसकी 5000 किलोमीटर की रेंज है। तो उसके दरमियान 2, 3 और 4 है, एक 1500 की है, एक 2000 की है, एक 2500 की है। तो ये एक डेवलपमेंटल सीरीज है और ये जो ICBM कहलाती है, इंटरकॉन्टिनेंटल बैलिस्टिक मिसाइल, और ये जो कैपेबिलिटी है ये सिर्फ 5 न्यूक्लियर स्टेट्स जो हैं अमेरिका, रशिया, यूके, फ्रांस और चाइना के पास ही है, और हिंदुस्तान ये छठा मुल्क है जिसने ये कैपेबिलिटी अपनी इंडिजिनसली और लोकली डेवलप की है।
तो राहुल ये बताइए कि ये 5000 की जो रेंज है, इसका हदफ, मुमकिन हदफ कौन कौन हो सकता है?
इसका ये चाइना स्पेसिफिक है, हालांकि DRDO वाले या इंडियन गवर्नमेंट या इंडियन मिनिस्ट्री ऑफ डिफेंस ये नहीं कह रही, मगर इसका जो टारगेट है वो चाइना है और चाइना की जो सदर्न प्रोविंसेस हैं, क्योंकि ये चाइना के बिल्कुल भीतर नहीं पहुंच सकता मगर चाइना के एजेस तक ये पहुंच सकता है, उसकी बाउंड्रीज तक। तो ये चाइना स्पेसिफिक है और अग्नि की जो इसकी एडवांस्ड वर्जन है वो भी तैयार हो रही है, जिसकी लगभग रेंज है वो 7000 प्लस किलोमीटर की प्लान कर रही है डीआरडीओ, मगर उसके अभी ट्रायल्स काफी साल के बाद ही होंगी।
तो भारत, जैसा कि आपने कहा कि इसका जो 5000 की रेंज है वो चाइना स्पेसिफिक है, तो इसके मुकाबले में चीन के पास भी ऐसे मिसाइल हैं और कितनी तादाद में होंगे, और क्या पाकिस्तान के पास भी हैं ऐसे मिसाइल?
पाकिस्तान के पास इतनी रेंज की नहीं है, पर पाकिस्तान की जो मिसाइल फोर्स है और पाकिस्तान की जो मिसाइल कैपेबिलिटी है वो इंडिया स्पेसिफिक है, और पाकिस्तान हिंदुस्तान में फासला जो है वो इतना नहीं है, तो उनके पास जो मिसाइल हैं वो हिंदुस्तान के काफी अंदर तक आ सकती हैं, तो उनको 5000 किलोमीटर की रेंज की जरूरत नहीं है। इंडिया को जरूरत है, क्योंकि चाइना के पास 5000 नहीं, चाइना के पास 10,000 और 15,000 किलोमीटर की जो मिसाइल रेंज है वो उनकी मिसाइल उनकी इंडक्शन भी हो गई है और उनकी सीरीज प्रोडक्शन भी हो रही है। तो ये जो 5000 किलोमीटर है ये थोड़ा चाइना के मार्जिनल कंपैरिजन में चाइना को चाइना से डील कर सकता है, ऐसा की तो बहुत इससे हद से ज्यादा कैपेबिलिटी है। चाइना तो आराम से अमेरिका तक भी पहुंच सकता है अपनी मिसाइल के साथ।
भारत में दिफाई उमूर के माहिर राहुल बेदी गुफ्तगू कर रहे थे हमारी साथी महापारा सफदर से। जर्मनी की चांसलर एंगला मर्केल ने यह इम्कान मुस्तरद कर दिया है कि यूरोपीय ममालिक उस कर्ज में मजीद कोई छूट दे सकते हैं जो उन्होंने यूनान की मईशत बचाने के लिए दिया था। यूनान में कर्ज के एवज उठाए गए किफायत शियारी के इकदामात के खिलाफ सरगर्म अमल सियासी जमात के बरसर इक्तदार आने के बाद खदशात हैं कि नई हुकूमत कर्ज वापस करने का वादा पूरा नहीं करेगी, जो बजाहिर उसका इरादा भी है। मजीद तफसील के साथ जहीरुद्दीन बाबर।
यूनान के सर 315 अरब यूरो का कर्ज है, जिसके बेशतर हिस्से को किस्तवार वसूल करने का इख्तियार यूरोपीय कमीशन, यूरोपीय मरकजी बैंक और बैन अलाक्वामी मालियाती फंड के पास है, लेकिन नए यूनानी वजीर खजाना यानिस वारोफाकिस इन तीनों इदारों को कचरा करार दे चुके हैं। वजह यह है कि उनकी साइरिजा पार्टी ने इस नारे पर गुज़िश्ता हफ्ते इक्तदार जीता कि वो न सिर्फ आधा कर्ज माफ कराएगी बल्कि किफायत शारी के वो तमाम इकदाम भी पलट देगी जो कर्ज के साथ मशरूत थे और जिनके नतीजे में यूनान के 50% नौजवान बेरोजगार हो गए। साइरिजा पार्टी की हुकूमत ने मुतल्लका मालियाती इदारों को बालाए ताक रखते हुए बराह रास्त उन मुल्कों से कर्ज मुआफी के मुजाकरात की कोशिशें शुरू कर दी हैं जिनकी रकूम मालियाती इदारों के तवस्सुत से यूनान के लिए मुश्किल वक्त में सहारा बनी। जर्मनी बड़ा हिस्सेदार है और यूरो करेंसी इस्तेमाल करने वाले मुल्कों में ताकतवर मईशत भी, इसीलिए जर्मन चांसलर एंगला मर्केल ने मुदाखलत की है और दो टोक कह दिया है कि साइरिजा पार्टी का ख्वाब पूरा नहीं होने दिया जाएगा, उसे कर्ज अदा करना है और जो रियायतें मिलनी थीं पहले ही मिल चुकी। जर्मन चांसलर ने यह तंबीह एक मकामी अखबार को इंटरव्यू देते हुए दी। इस वक्त यूनान का कर्ज उसकी मजमूई कौमी पैदावार का 125% है। 7.6 अरब यूरो की आखिरी किस्त 28 फरवरी तक मिलनी है, लेकिन नई हुकूमत के तेवर से इंदिया मिलता है कि यूरोपीय ममालिक मजीद नरमी के मुतहम्मिल नहीं होंगे और उनकी कोशिश होगी कि आखिरी किस्त अदा करने से पहले साइरिजा पार्टी को अपने दबाव में लाएं। यूनान में साइरिजा पार्टी के उरूज की तकलीद स्पेन में भी शुरू हो गई है, वो भी यूरो करेंसी के बहरान के दौरान कर्ज का सहारा पाने वाले मुल्कों में था और वहां भी कर्ज की शरायत पूरी करने के लिए किफायत शारी के इकदाम उठाए गए। इन इकदाम के खिलाफ सरगर्मियावल बाएं बाजू की जमात पाडिमोस ने सियासी कदम जमाने शुरू कर दिए हैं। आज स्पेन में पाडिमोस की कॉल पर दसियों हजार लोग मैड्रिड में जमा हुए। मैड्रिड के इन मुजाहिरीन ने यूनान के झंडे उठा रखे थे, यानी कर्ज माफ कराने की जिस डगर पर नई यूनानी हुकूमत है वही रास्ता स्पेन को अपनाना चाहिए। अमीर यूरोपीय मुल्कों को ये फिक्र भी है कि आज यूनान को मजीद छूट दी तो कल स्पेन और दीगर यूरोपीय ममालिक भी कर्ज अदा करने के वादे भूल सकते हैं।
नामनिगारों के मरासलों का खुलासा आपने जहीरुद्दीन बाबर से सुना। वापस पाकिस्तान चलते हैं जहां सूबे बलूचिस्तान में तालीमी इदारों के इम्तहानात के दौरान नकल मामूल बन चुकी है। कहीं कहीं तो तालीमी इदारों में यह हैरान कुन अल्फाज दीवारों पर लिखे दिखाई देते हैं कि नकल हक है न कि रियायत। मगर अब बलूचिस्तान की हुकूमत ने फैसला किया है कि नकल को अलविदा कहना होगा। तफसील सुनते हैं मोहम्मद काजिम से।
बलूचिस्तान के तमाम बड़े तालीमी इदारे
ہمیشہ سے بلوچ اور پشتون قوم پرست طلبا تنظیموں کے مضبوط گڑھ رہے ہیں. کسی وقت ان اداروں میں بعض کی دیواروں پر یہ الفاظ بھی دیکھنے کو ملتے تھے کہ نقل حق ہے نہ کہ رعایت. 1980 کی دہائی کے آخر تک بلوچستان یونیورسٹی میں قوم پرست طالب علم تنظیموں کی جانب سے نقل کو یقینی بنانے کے لیے باقاعدہ کمیٹیاں بھی تشکیل دی جاتی تھیں، لیکن اب قوم پرست وزیر اعلیٰ ڈاکٹر مالک بلوچ کہتے ہیں کہ نقل کو الوداع کہنا ہے.
میٹرک کے ایگزام میں ہم چیٹنگ کو گڈ بائی کرنا چاہتے ہیں کہ چیٹنگ کو ہم بلوچستان میں میٹرک کو ایف اے ایف اے سی او بی اے بی اے سی او اس کو ہم ختم کریں.
بلوچستان میں نقل عام ہونے کی وجہ سے یہاں کے سرکاری تعلیمی اداروں میں پڑھنے والے طلباء کی استعداد نہ ہونے کے برابر ہے، جس کا اظہار وقتاً فوقتاً بلوچستان پبلک سروس کمیشن اپنی رپورٹس میں بھی کرتا رہا ہے. سن 2009 میں کمیشن نے جو رپورٹ پیش کی اس کے مطابق جو گریجویٹ اور پوسٹ گریجویٹ امیدوار مقابلے کے امتحانوں میں شرکت کے لیے آتے ہیں ان میں سے باری اکثریت کی اپنے متعلقہ مضامین پر گرفت نہیں ہے اور ان کی اہلیت اعلیٰ پائے کی نہیں، جبکہ تعلیم کے شعبے میں کام کرنے والی ایک غیر سرکاری تنظیم الف اعلان کے فیلڈ کوآرڈینیٹر آفیسر صادق چنگیزی کا سرکاری تعلیمی اداروں میں تعلیم حاصل کرنے والے طلباء کی اہلیت کے بارے میں کہنا ہے.
پانچویں جماعت کے بچے سے ہم نے پوچھا کہ دوسری جماعت کا اردو کا کوئی سٹوری سناؤ، تو وہ لڑکیوں میں سے 51% لڑکے نہیں پڑھ پاتے. پانچویں جماعت کے 71% بچے انگریزی کا ایک جملہ روانی سے نہیں پڑھ سکتے. کون سی انگلش؟ دوسری جماعت کی انگلش. 71% بچے. اور پانچویں جماعت کے 61% بچے ریاضی کا کوئی عام سوال بھی نہیں حل کر سکتے. عام سوال سے مطلب ہے دو ہنسوں کا، جب ہم سے کہتے ہیں جمع تفریق، 34 کو تقسیم کرو دو پہ، 47 کو تقسیم کرو تین پہ.
محکمہ تعلیم نے نقل کے خاتمے کے لیے جو منصوبہ بنایا ہے یا آنے والے ایک اعلیٰ سطحی اجلاس میں اس کی منظوری دی گئی. وزیر اعلیٰ کا کہنا ہے کہ نقل کا خاتمہ کر کے ہی بلوچستان کو انسانی وسائل کے حوالے سے خود کفیل بنایا جا سکتا ہے.
کیونکہ اگر ہم نے چیٹنگ کو بند کی تو بلوچستان میں ہیومن ریسورس کا جو مسئلہ ہے وہ انشاءاللہ جلدی پورے ہو جائے گی.
نقل کی روک تھام کے لیے مختلف نوعیت کے اقدامات کا فیصلہ کیا گیا ہے. وزیر اعلیٰ کہتے ہیں کہ اس کی روک تھام کے لیے جہاں ممکن ہوا وہاں امتحانی مراکز میں سی سی ٹی وی کیمرے بھی لگائے جائیں گے،
اور ایگزامینیشن سینٹر جہاں ممکن ہے خاص طور پر کوئٹہ میں اور ڈویژنل ہیڈ کوارٹر میں جہاں ڈسٹرکٹ، وہاں ہم سب میں سی سی ٹی وی لگا لیں گے. اور کمشنر آفیس کے میں ایک ہم نے مانیٹرنگ سیل رکھا ہے جو وہاں سے تمام سینٹروں کو وہ مانیٹر کریں گے.
وزیر اعلیٰ نے ہدایت کی ہے کہ آئندہ ماہ شروع ہونے والے میٹرک کے امتحانات اس حکمت عملی کے تحت لیے جائیں تاکہ فوری طور پر اس کا نفاذ ہو سکے. انہوں نے انٹرمیڈیٹ، گریجویشن اور ماسٹرز کے امتحانات میں بھی نقل اور دیگر غیر قانونی ذرائع کے استعمال کی روک تھام کے لیے اقدامات یقینی بنانے کی ہدایت کی ہے. محمد کاظم، بی بی سی، کوئٹہ.
ایک بار پھر رخ کرتے ہیں بھارت کا، مگر اب ذکر ہے فلمی صنعت بالی ووڈ اور اس کے جگمگاتے ستاروں کا. بالی ووڈ راؤنڈ اپ آپ کے لیے ترتیب دیا ہے نصرت جہاں نے.
بی بی سی. یہ اور بات ہے کہ ہم تم کو یاد نہ آ سکے، جام پی کر بھی ہم تم کو بھلا نہ سکے، یہ فیصلوں کی ہے بستی اس لیے یاروں، نہ وہ پاس آ سکے نہ ہم دور جا سکے. سکو دیا ہے زمانے کو میرے نغموں نے، عجیب بات ہے خود ہی کو ہم ہسا نہ سکے. آپ سوچ رہے ہوں گے کہ آج یہ ہوا میں باتیں کیوں ہو رہی ہیں، اسی لیے کیونکہ یہ ہفتہ ہی ہوائی زادے کا ہے. تو پھر کیا کیا جائے؟
جب ایندھن ابلے گا نا تو پھڑ پھڑ کر کے انجن کی آواز آئے گی، پھر یہ گھومے گا ہوا کو کاٹتا ہوا، ہوائی جہاز ہوا کے دباؤ کے کارن آگے جانے کی بجائے سیدھا پھر اوپر اڑے گا. سگڑے ٹاڑے آواز اڑا رہے.
میں ہوں نصرت جہاں اور آپ سن رہے ہیں بالی ووڈ راؤنڈ اپ. آپ سمجھ تو گئے ہوں گے کہ آج آیوشمان کھرانا اور پلوی شرد کی فلم ہوائی زادے کو ریویو ہوگا نمرتا جوشی کے ساتھ. ساتھ ہی ہوں گی بالی ووڈ گوسپ اور بات کریں گے فار ایور ینگ پریتی زنٹا کی. اس ہفتے ہوائی زادے کے ساتھ ہی ریلیز ہوئی ہے رہسیہ، یہ فلم مشہور آروشی قتل کیس پر مبنی ہے. نمرتا جوشی نے دونوں ہی فلمیں دیکھی ہیں، تو نمرتا پہلے ہوائی زادے کی بات کریں.
ہوائی زیادہ نا اچھی طرح سے اڑ نہیں پائی مجھے ایسا لگا. فلم جو ہے مجھے اگر آپ پوچھیں گے کہ ایک لائن میں اگر میں اس کے بارے میں بتاؤں تو میں یہ کہوں گی کہ ایک 157 منٹ لمبی ایک ویدک سائنس کی نا انڈورسمنٹ ہے. فلم اوسٹینسبلی کہا گیا ہے کہ کوئی بیسڈ ہے ریئل لائف پہ, شیوکر تلپڑے 1895 کے بامبے میں بیسڈ, جنہوں نے فرسٹ انمینڈ پلین اڑایا تھا جو کہ رائٹ بردرس نے مینڈ تھا تو ان کا انمینڈ تھا. بے انتہائی ہی بورنگ فلم.
دل نادان تجھے ہوا کیا ہے؟
کتنے نمبر دیں گی اس فلم کو؟
مارکس میں بہت سوچ سمجھ کے میرے خیال سے 5 میں سے 1.5 نمبر دوں گی اس فلم کو.
تو یہ تو تھی نمرتا کی رائے. اب دیکھتے ہیں کہ لوگوں کو ہوائی زیادہ کیسی لگی.
ایوریج آئی تھنک.
اور اچھی ہو سکتی تھی.
بہت اچھا تھا.
اس سے فلم اچھی ابھی تک نہیں بنی.
گڈ پارٹ اباؤٹ دی مووی واز اٹ واز اٹ ہیڈ اے نائس کانسیپٹ بٹ سم ہاؤ اٹ ڈنٹ ورک پراپرلی.
3/5.
سر یہ کیس ایک دم شیشے کی طرح صاف ہے. ڈی این اے رپورٹ کے مطابق سچن مہاجن کی باڈی پر جو خروچوں کے نشان ملے وہ عائشہ مہاجن کے ناخنوں سے ہوئے.
نمرتا رہسیہ کیسی لگی آپ کو؟
رہسیہ جو ہے نا فلم کو جو پروموٹ کیا گیا ہے آپ جانتے ہی ہیں ایز اے کہا گیا ہے کہ وہ آروشی کے ہتیا کانڈ کے اوپر بیسڈ ہے. تو آل ان آل گھوم پھر کے ایک ریگولر مرڈر مسٹری, میں یہ نہیں کہوں گی کہ بہت اچھی فلم ہے. مجھے اس فلم میں زیادہ ہولڈ کر کے رکھا. مارکس اس کو میں دے دوں گی 5 میں سے 2.5 نمبر.
میں اپنی بیٹی کو کیوں ماروں گا؟ میری بیٹی ہے.
مہاجن تم جو دکھتے ہو وہ تم ہو نہیں.
گستاخی معاف, لیکن کہا یہ جاتا ہے کہ بالی ووڈ میں ہیروئنوں کو کچھ اور آتا ہو یا نہیں ڈانس ضرور آنا چاہیے. اسی لیے تو سب کچھ سیکھ کر آئی ہیں اکشرا حسن. اکشرا کو نہیں پہچانتے تو جان لیجئے یہ ہے کمل حسن اور سارکا کی چھوٹی بیٹی اور شروتی کی بہن اکشرا حسن, اور ان کا ڈیبیو ہونے جا رہا ہے آر بالکی کی فلم شمیتاب سے. اکشرا, ڈانس پر کتنا ہوم ورک کیا ہے آپ نے؟
انڈیویجول پیشن ہے ڈانس کے لیے اور میں ڈانس کو بہت پیار کرتی ہوں, اور میری ممی پاپا وہ فریڈم دے چکے ہیں کہ تمہیں کیا پسند ہے, آپ کو کیا پسند ہے, یہ پسند ہے تو وہ کرو, وہ کرنا ہے تو کر لو مگر 100% دو. تو وہاں سے شروع ہو گیا.
ڈانس کا تو پتا نہیں لیکن ایکٹنگ تو ان کی جینز میں ہونی چاہیے. اکشرا جی, شمیتاب میں تو امیتابھ بچن ہے تو آپ کا ریئل ٹیسٹ تو اب ہوگا میڈم. امریکی صدر براک اوباما کی ریسنٹ سپیچ میں اپنا نام سن کر اس وقت شاہ رخ خان خوش تو بہت ہوں گے. بھائی اس وقت ان سے زیادہ پراؤڈ انڈین اور کون ہو سکتا ہے؟ کیوں شاہ رخ, صحیح کہا نا میں نے؟
کوئی بات نہیں سینیوریتا, کوئی بات نہیں, بڑے بڑے دیشوں میں ایسی چھوٹی چھوٹی باتیں ہوتی رہتی ہیں.
اگر ان کے دل یا ان کی خواہشات کی بات کریں تو کنگ خان اپنی زندگی میں نارمل لوگوں, میرا مطلب ہے عام لوگوں سے مل کر ان سے کچھ سیکھنا چاہتے ہیں. خان صاحب میدان کھلا ہے, کس نے روکا ہے آپ کو؟
مجھے پبلک انٹریکشن کی جو چیزیں ہیں وہ کرنے کا موقع کم ملتا ہے. اپنے گھر میں صرف ویکینڈ کو سیٹرڈے سنڈے آ کے لوگوں کو ہاتھ لگاتا ہوں. بٹ آئی لائک ٹو میٹ پیپل. اس پروفیشن میں سب سے بڑی پرابلم یہ ہے ایز این ایکٹر, یہ پروفیشن ڈیپینڈنٹ ہے کہ ہم کتنے لوگوں سے مل کے ان کی زندگی سے سیکھیں اور اس کو اپنی فلموں میں ایکٹنگ کے روپ میں ڈالیں. لیکن اس پروفیشن میں ٹائم ہی نہیں ملتا کہ نارمل لوگوں سے ملیں. وہی لوگ فلم کے شوٹنگ والے, وہ بھی اچھے ہی ہوتے ہیں, لیکن کیا ہے وہی سارا دن سیٹ پہ وہی 10-20 لوگ جن کی ساری زندگی جو ہے صرف فلموں کے بارے میں ہے, ریئل لائف سے ٹچ میں نہیں رہتی.
بھائی ایسے ہی تھوڑی کہلاتے ہیں کنگ خان بالی ووڈ کے بادشاہ, وہ دل کے بھی رئیس ہیں.
مجھ کو پہچان لو, میں ہوں بلا پتھا چھکا لگا, جوش بڑھا دے ہوش اڑا دے, انڈیا کو جیت دے.
پٹیالہ ہاؤس, لگان, دل بولے ہڑپا, وکٹری, ان سب فلموں میں ایک بات کامن ہے اور وہ ہے کرکٹ. بھارت میں دو ہی چیزیں تو پاپولر ہیں, ایک ہے بالی ووڈ اور دوسرا کرکٹ. اب بالی ووڈ اس موضوع پر جتنی چاہے فلمیں بنا سکتا ہے. جی ہاں, ایکتا کپور بھارت کے سب سے سکسیسفل اور موسٹ کنٹروورشل کرکٹر اظہر الدین کی کہانی کو سنہرے پردے پر لانے والی ہیں. अब अजहरुद्दीन और उनकी दूसरी बेगम संगीता बिजलानी का किरदार कौन अदा करेगा, इसका जवाब एकता अभी तक नहीं दे पा रही हैं।
See, already the film is very controversial. It has a lot of questions, a lot of actors ask when you do such a important casting. I am having enough issues to see that I have to stay clear of a lot of controversies. Trust me, there's a reason why I'm not answering many questions.
कैसे मुमकिन है मैडम, भारत के इतने बड़े क्रिकेटर पर फिल्म बना रही हैं आप और मेन कास्ट के बारे में अभी तक कंफ्यूजन का शिकार हैं, क्या बात है? प्रीति वुमन ऑफ बॉलीवुड, जी हाँ प्रीति जिंटा, जिनका नाम लेते ही उनका हंसता खिलखिलाता चेहरा आंखों के सामने आ जाता है, गाल में डिंपल और खूबसूरत नैन याद आने लगते हैं।
तुम पास नहीं होती तो तुम्हें चारों तरफ महसूस करता हूँ, हर पल, हर घड़ी, हर वक्त। मेरे नैना, मेरी नैना को ढूंढते।
तेरा रंग बल्ले बल्ले, तेरी चाल बल्ले बल्ले, तेरा रूप बल्ले बल्ले, तेरे गाल बल्ले बल्ले।
क्रिमिनल साइकोलॉजी पढ़ते पढ़ते प्रीति हीरोइन बन जाएंगी ये उन्होंने भी नहीं सोचा था।
आई वॉज नेवर दैट हॉटी, आई वॉज ऑलवेज अ टॉमबॉय, सो नोबडी एवर केम टू मी एंड सेड अरे इसको मॉडल बनना चाहिए एंड ऑल दिस टू से शी इज अ गुंडा प्लीज, आई यूज्ड टू बीट अप द बॉयज, सो माय होल पर्सोना वाज वेरी डिफरेंट।
दो चार टीवी एड्स के बाद जब प्रीति फिल्म दिल से में नजर आई तो छोटे रोल के बावजूद वो लोगों के दिलों में बस गई। प्रीति उन लोगों में से हैं जिन्होंने बगैर किसी फिल्मी बैकग्राउंड के अपने दम पर कामयाबी हासिल की, इतना ही नहीं उन्होंने एक के बाद दूसरी हिट फिल्में दी।
आई बिकेम एक्सट्रीमली पॉपुलर विद दिल से, सोल्जर केम आफ्टर दिल से विच बिकेम अ ब्लॉकबस्टर, देन केम क्या कहना विच वाज द सेकंड बिगेस्ट ब्लॉकबस्टर ऑफ दैट ईयर, एंड देन केम संघर्ष विच गेव मी अ लॉट ऑफ क्रिटिकल एक्लेम, देन केम मिशन कश्मीर, सो मूवीज जस्ट केप्ट कमिंग दैट वर गुड मूवीज एंड दे वर डूइंग वेल एंड आई वाज अप्रिशिएटेड इन देम, सो दैट वे थिंग्स डिड कम अ बिट इजी, बट आई वर्क्ड एक्सट्रीमली हार्ड फॉर देम।
बॉलीवुड की दूसरी अदाकाराओं से अलग प्रीति के लव अफेयर्स एक दो लोगों तक ही महदूद रहे। पहले उन्होंने मॉडल और एक्टर मार्क रॉबिन्सन को डेट किया, उसके बाद उनका रिश्ता बिजनेसमैन नेस वाडिया के साथ रहा जो हाल ही में बहुत खराब नोट पर खत्म हुआ। पर्दे पर जितनी जिंदा दिल नजर आती हैं उतनी ही बिंदास और बेबाक वो अपनी निजी जिंदगी में भी हैं। आमिर और सैफ के बाद प्रीति ने शाहरुख खान के साथ फिल्म वीरजारा में काम किया जिसमें उन्होंने वीर की जारा का किरदार निभाया और फिल्म बॉक्स ऑफिस पर कामयाब रही।
जानो देख लो मिट गई दूरियां, मैं यहां हूं यहां।
प्रीति की आईपीएल टीम किंग्स इलेवन के बारे में तो सब जानते हैं, अपने इस इनिंग्स में भी प्रीति कामयाब रही।
आवर टीम इज रिप्रेजेंटिंग द पंजाबी स्पिरिट एंड दैट्स व्हाई आवर टैगलाइन फॉर आवर टीम इज लिव पंजाबी प्ले पंजाबी, मतलब बड़े दिल से, जिंदा दिल से खेलो, जिंदा दिल से जियो।
प्रीति आप कामयाबियों की मंजिलें इसी तरह तय करती रहें, आपके फैंस और हमारी नेक तमन्नाएं आपके साथ हैं।
कुछ तो हुआ है, कुछ हो गया है, कुछ तो हुआ है, कुछ हो गया है।
तो ये था आज का बॉलीवुड राउंड अप। भाई दिल तो चाहता है कि आपसे इसी तरह बातें करती रहूं, लेकिन क्या करूं, जाना तो पड़ेगा ताकि अगले हफ्ते फिर से आपके लिए ढेर सारी मजेदार और चटपटी खबरें लेकर आ सकूं। तो मुझे दे इजाजत और रखें अपना ख्याल, खुदा हाफिज।
बॉलीवुड राउंड अप आपके लिए तरतीब दिया था हमारी साथी नुसरत जहां से। इससे पहले कि हम भी आपसे इजाजत लें, आइए एक नज़र डालते हैं कि bbcurdu.com पर क्या कुछ है। सैरबीन का आज का बड़ा मौजू था शिकारपुर का वो बम हमला जिसे अब पाकिस्तान में सूबह सिंध के पुलिस के सरबराह आईजी गुलाम हैदर जमाली एक खुदकुश हमला करार दे रहे हैं। यही खबर इस वक्त bbcurdu.com पर भी शह सुर्खी है। यूनान को कर्ज में मजीद सहूलत नहीं मिलेगी, यूरोप में यह तश्वीश बढ़ रही है, जर्मन चांसलर एंगेला मर्केल का यह मौकिफ। bbcurdu.com पर आपको तफसील से मिल सकता है। पाकिस्तान में सीएनजी की कीमतें پیٹرول کی قیمتوں سے زیادہ کیوں ہو گئی اور پیٹرول سستا کیسے ہو گیا، یہ تفصیل بھی آپ بی بی سی اردو ڈاٹ کام پر پڑھ سکتے ہیں۔ اور مقبول خبروں میں سب سے زیادہ مقبول خبر اس وقت یہی ہے کہ پاکستان میں پیٹرول سی این جی سے بھی سستا ہے۔ آپ اگر پڑھنا چاہیں تو بی بی سی اردو ڈاٹ کام پر آ سکتے ہیں۔ اسی کے ساتھ سیروین اپنے اختتام کو پہنچا۔ آج سیروین کے ایڈیٹر تھے ثقلین امام اور پروڈیوسر تھیں مہاپارا صفدر۔ یہاں لندن میں اسٹوڈیو مینیجر تھے ڈومینک ڈیلاگی، جبکہ اسلام آباد میں عامر صدیق۔ آپ جعفر رضوی کو تمام ساتھیوں سمیت اجازت دیجئے اور آپ خبروں کا خلاصہ سنیے سارا حسن سے۔
پاکستان کے صوبہ سندھ کے ضلع شکارپور میں بم دھماکے میں ہلاک ہونے والے افراد کی تدفین کر دی گئی ہے۔ سندھ میں آج کاروبار بند رہا اور سوگ کا سماں تھا۔ مصر کی عدالت نے فلسطینی تنظیم حماس کے عسکری دھڑے کو قلعدم قرار دیا ہے۔ بھارت نے طویل فاصلے تک مار کرنے والے جوہری میزائل اگنی فائیو کو موبائل لانچر کے ذریعے داغنے کا کامیاب تجربہ کیا ہے۔ اسپین میں قفائے شاعری کے مخالف پادموس پارٹی کے ہزاروں حامی دارالحکومت میڈرڈ میں مظاہرے کر رہے ہیں۔ جرمن چانسلر نے یونان کا قرض معاف کرنے کے امکان کو مسترد دیا ہے کیونکہ قرض دینے والوں نے پہلے ہی بہت زیادہ کٹوتیاں کر دی ہیں۔ عراق کے شمالی علاقے موصل میں دولت اسلامیہ کی جنگجوؤں نے لائبریریز کو نشانہ بنانا شروع کر دیا ہے۔ ہیلیم گیس کے غبارے پر سوار ہو کر بحر الکاہل عبور کرنے والے دونوں پائلٹ میکسیکو میں اترے ہیں، جو غبارے پر طویل ترین سفر کا عالمی ریکارڈ ہے۔ یہ بی بی سی اردو سروس ہے۔